عطا کر دے تو صحت یا خدا ہم پر کرم فرما.
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. مدنی چینل کے ناظرین پروگرام روحانی علاج اور استخارہ میں آپ کو خوش آمدید کہتے ہیں. ہمارے ساتھ شعبہ روحانی علاج کے اسلامی بھائی بھی ہوتے ہیں, رکن شورا سید ابراہیم شاہ صاحب بھی ہمارے ساتھ اس پروگرام میں شامل ہوتے ہیں, ان سے بھی انشاءاللہ الکریم گفتگو کریں گے, آپ کی کالز کی طرف بھی بڑھیں گے. درود پاک کی فضیلت میں آپ کو سناؤں, اللہ پاک کے آخری نبی صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا مجھ پر درود پاک کی کثرت کرو, اللہ تعالی تم پر رحمت بھیجے گا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وآلہ وسلم. ناظرین اگر ہم نظر دوڑائیں نا معاشرے میں تو ہر شخص تقریباً ہر دوسرا آدمی یہ پریشان ہوتا ہے معاشی حوالے سے, رزق میں برکت نہ ہونے کے حوالے سے, مال و دولت میں کمی کے حوالے سے. چلیں آج ابتدا میں ایک ایسا درود پاک میں آپ کو عرض کرتا ہوں کہ جس کو پڑھنے کی برکت سے آپ کے مال و دولت میں اضافہ ہو جائے گا, مال و دولت الحمدللہ یہ بڑھتا رہے گا اور اس میں برکت رہے گی. یوں تو درود پاک کی فضیلتیں بہت زیادہ ہیں لیکن ایک مخصوص درود پاک ہے. صاحب روح البیان فرماتے ہیں کہ جو کوئی یہ درود پاک پڑھا کرے اللہ پاک اس کے مال و دولت میں اضافہ فرما دے گا, اس کے مال و دولت میں برکت ہو جائے گی. آپ جانتے ہیں وہ کون سا درود پاک ہے, تو لیجئے سنیے. اللہم صل علی محمد عبدک ورسولک وعلی المؤمنین والمؤمنات والمسلمین والمسلمات. تو مدنی پنصورہ میں بھی الحمدللہ عز و جل یہ درود پاک موجود ہے. مدنی پنصورہ کا باب فیضان درود, اس میں الحمدللہ عز و جل یہ درود پاک لکھا ہوا ہے, اس میں سے بھی آپ پڑھ سکتے ہیں. دوبارہ نوٹ کیجئے گا, اللہم صل علی محمد عبدک ورسولک وعلی المؤمنین والمؤمنات والمسلمین والمسلمات. تو یہ درود پاک بھی اپنی زبان پر جاری رکھیے گا اور اٹھتے بیٹھتے چلتے پھرتے درود پاک پڑھنے کی عادت بنائیں, الحمدللہ عز و جل مال و دولت میں برکت بھی رہے گی اور بہت سارے جائز مقاصد بھی الحمدللہ عز و جل پورے ہوتے چلے جائیں گے. اسکرین پر بھی دیکھیں یہ آپ کے سامنے درود پاک ہے, اللہم صل علی محمد عبدک ورسولک وعلی المؤمنین والمؤمنات والمسلمین والمسلمات. یہ اس کی کوئی تعداد مخصوص نہیں, آپ جب چاہیں جتنا چاہیں جس وقت چاہیں یہ پڑھ سکتے ہیں, الحمدللہ عز و جل مال و دولت میں اضافہ ہو. آئیے ناظرین اب وقت ہوا ہے آپ سے کچھ گفتگو کرنے کا, آپ سے بات چیت کرنے کا, آپ کے مسائل سننے کا, آپ کی کالز پروگرام میں شامل کرنے کا. شامل کریں گے اب ہم آپ کی کالز, دیکھتے ہیں کہ ناظرین کیا کہنا چاہ رہے ہیں اور اپنے کن معاملات کے بارے میں استخارے کروانا چاہ رہے ہیں. کالز چلائیے.
میرا ہے بیٹا محمد ابراہیم, بشرا نام ہے اس کی والدہ کا نام. یہ رات کو نا گرمیوں ڈر گیا تھا, اس وجہ سے زبان وغیرہ کر گئی, کوئی کہہ رہا سرات ہے کوئی کہہ رہا یعنی ہوائی چیزوں کا.
ابراہیم نام ہے, صحیح ہے جی. عدنان بھائی نوٹ کیجئے گا, استخارہ بھی آپ ان کا فرمائیے گا. ابراہیم بھائی بچے کا نام ہے, ابراہیم
ابراہیم بچے کا نام ہے, والدہ کا نام بشرا.
جی آپ استخارہ فرما لیجئے. میسج بھی آیا ہے
جی
کہ میرے ماموں کا نام ندیم ہے اور ان کی والدہ کا نام مریم, استخارہ کروانا ہے. بیرون ملک گئے ہیں, ان کا کام نہیں چل رہا, ان کی طبیعت بھی ٹھیک نہیں رہتی, تو اس حوالے سے ان کا استخارہ بھی کیجئے گا
جی.
کیا ان کے ساتھ معاملات ہیں؟ ندیم نام بتایا ہے انہوں نے ماموں کا. اچھا یہ ایک اور میسج آیا ہے کہ میری آپی کو خواب بہت زیادہ برے آتے ہیں, جیسا کہ ان کے کوئی پیچھے بھاگ رہا ہے, کوئی ڈوگ لگا ہوا ہے. میری اس حوالے سے گزارش ہے کہ اس کا کوئی ایسا وظیفہ بتائیے کہ برے خواب سے نجات حاصل. اگر کسی کو ڈراؤنے خواب نظر آتے ہوں, برے خواب نظر آتے ہوں, تو رات کو سونے سے پہلے 21 مرتبہ 21 ٹائم یا متکبرو اول اور آخر درود پاک کے ساتھ پڑھ کر آپ بس پڑھ کر سو جائیں, الحمدللہ عز و جل ڈراؤنے خواب برے خواب نظر نہیں آئیں. ایک بات. دوسری بات یہ کہ رات کو سونے سے پہلے آپ باوضو ہو کر سوئیں, سنت کے مطابق سیدھی کروٹ سوئیں, انشاءاللہ الکریم برے خواب نظر نہیں آئیں گے. تو یہ وظیفہ اپنے معمولات میں شامل رکھیے گا. اچھا اسی طرح دیکھیں رات کو سونے سے پہلے کے جو وظائف ہیں نا, بالخصوص آیت الکرسی, یہ پڑھنے کا معمول بنا لیا کرے. الحمدللہ عزوجل اتنی اس کی برکتیں ہیں ناظرین, اتنی برکتیں ہیں. اگر کبھی بھی اللہ نہ کرے آپ کو رات کو سونے سے پہلے ڈر خوف, اللہ نہ کرے کسی بھی حادثے کا خوف ہو, تو آپ رات کو سونے سے پہلے پڑھنے کی یہ عادت ہوگی نا آیت الکرسی, تو الحمدللہ عزوجل یہ ڈر خوف بھی ختم ہو جائے گا, برے خواب نظر نہیں آئیں گے. اچھا اس کا ایک فائدہ پتہ ہی کیا ہے کہ جو کوئی رات کو سونے سے پہلے آیت الکرسی پڑھنے کا معمول بنا لیتا ہے تو پڑھنے والے کی بھی حفاظت ہوتی ہے, اور اس کے آس پاس جتنے بھی گھر ہیں نا تو سب کی الحمدللہ عزوجل اہل خانہ کی حفاظت ہو جاتی ہے, اس کے گھر بار کی بھی حفاظت رہتی. تو رات کو سونے سے پہلے آیت الکرسی پڑھنے کا معمول بنائیے گا, انشاءاللہ الکریم اللہ کی رحمت سے فوائد حاصل ہوں گے. اچھا جی, استخارے کے حوالے سے بھی کچھ کالس بھی تھیں, ایک میسج بھی آپ کی طرف بڑھایا تھا, ہوگا استخارے؟
جی جنید بھائی, ایک بچے کے حوالے سے انہوں نے استخارہ کروایا, محمد ابراہیم بن بشرا. رات میں بتا رہے ہیں کہ ڈر گئے تھے نا, ڈر خوف ہو گیا ان کو, جس کی وجہ سے ان کی طبیعت تھوڑی سی خراب ہو گئی. استخارہ کیا ہے اس بچے کا, استخارے میں اثرات کا اشارہ آ رہا ہے. اثرات سے مراد جنات کی شرارتیں وغیرہ ہوتی ہیں. تو اس سے نجات کے لیے آپ نے ایک تو یہ ہے کہ تعویذات اطہاریہ دعوت اسلامی کے جہاں بستے لگتے ہیں تعویذات کے, وہاں اسلامی بھائیوں سے رابطہ کر کے ان کے لیے تعویذات بھی لے لیجئے, کارڈ کا عمل بھی کروا لیجئے, اور ساتھ میں آپ نے یہ عمل کرنا ہے, سورۃ الفاتحہ ایک بار, آیت الکرسی ایک بار, اور تین تین مرتبہ سورہ اخلاص, سورۃ الفلق اور سورۃ الناس پڑھ کر بچے کے اوپر صبح شام دم کیجئے. انشاءاللہ عزوجل اللہ نے چاہا تو بچے کی طبیعت بہتر ہو جائے گی, تعویذات بھی حاصل کر لیجئے. دوسرا آپ نے بتایا تھا جنید بھائی, ندیم بن مریم کا, یہ بیرون ملک میں, بیرون ملک میں ان کا کام بھی نہیں لگ رہا, بیمار بھی ہیں. استخارہ آپ کا کیا ہے, استخارے میں آپ کے ساتھ کوئی عملیات اثرات کا اشارہ نہیں آ رہا. استخارے میں وقتی طور پہ آزمائش ہے, اللہ پاک آپ کو آزمائش سے نجات عطا فرمائے اور آپ کی پریشانی دور کر دے, بیماریاں صحت میں تبدیل کر دے. اس کے لیے ایک بہترین روحانی علاج آپ سماعت کر لیجیے, اس کے اوپر آپ نے عمل کرنا ہے صبح شام. اللہ پاک کا یہ نام جو ہے یا باسطو, یا باسطو چاشت کی نماز کے بعد 100 بار پڑھ کر اللہ پاک کی بارگاہ میں دعا کیجئے, انشاءاللہ عزوجل اچھا روزگار مل جائے گا, روزی میں برکت بھی ہوگی.
نماز چاشت کے بعد پڑھنا ہے,
نماز چاشت کے بعد 100 مرتبہ یا باسطو 100 مرتبہ,
ماشاءاللہ. اور بلکہ نماز چاشت یہ خود ایسا عمل ہے, بزرگان دین فرماتے ہیں کہ جو کوئی نماز چاشت پڑھنے کا عادی ہوگا نا کبھی وہ مفلس نہیں ہوگا. یعنی نماز چاشت پڑھنے والا اور تنگ دستی مفلسی, یہ دونوں چیزیں جو ہے نا یہ جمع نہیں ہو سکتی. تو نماز فرائض اور واجبات کی پابندی تو کرنی ہی ہے, ساتھ ساتھ نماز چاشت کی بھی پابندی کیجیے گا, رزق میں وسعت کشادگی اور ماشاءاللہ مال و دولت آپ کا بڑھتا رہے گا. آئیے ناظرین, وقت ہوا ہے مزید آپ کی کال پروگرام میں شامل کرنے کا, دیکھتے ہیں کہ ناظرین کیا کہنا چاہ رہے ہیں. جی چلائیے گا کال.
اور سے نور خان بات کر رہا ہوں. رحیم شاہ صاحب سے میرا سوال یہ ہے کہ ذہنی ٹینشن بہت زیادہ ہے, دماغ بھاری بھاری رہتا ہے, نہ کسی سے بات کرنے کا دل کرتا ہے, نہ کسی کام میں دل لگتا, بیزاری سی ہونے لگ جاتی ہے, بس دل کرتا ہے سب سے الگ ہو کر تنہائی اختیار کر لوں. اس حوالے سے اپنا روحانی علاج کروانا تھا کہ کیا مسئلہ ہے, اور اس کا بھی کوئی حل یا کوئی وظیفہ ہو تو ارشاد فرما دیجیے گا. میرے والد صاحب کی بخشش کے لیے خصوصی دعا فرما دیجیے گا, اور والدہ کی صحت یابی ہے, اور گھر والوں اور بچوں کی صحت یابی کے لیے خصوصی دعا فرما دیجیے گا.
جی بالکل, انشاءاللہ الکریم سید صاحب سے دعا بھی کروائیں گے. میں آپ کو دیکھیں مشورہ دوں گا, ہمت رکھیں, حوصلہ رکھیں, دل برداشتہ نہ ہو, تنہائی کیوں اختیار کر رہے ہیں بھائی, اس کا حل لیتے ہیں. ابھی قبلہ شاہ صاحب سے شامل رہیے گا ہمارے ساتھ پروگرام میں, مزید کچھ کالز لیتے ہیں, پھر نور بھائی آپ کا جواب بھی شاہ صاحب سے ہم معلوم کریں گے. مزید کالز دیجیے.
میرا نام عابدہ, میری والدہ کا نام کلثوم اختر. گھر میں اکثر پریشانی, اور گھر میں جی نہیں لگ رہا, پیسے ہی آواز آ رہی ہے, پیسے بھی آتے ہیں پیسوں کا پتہ نہیں.
اللہ پاک آسانی فرمائے, آپ کے مال و دولت میں برکت رہے. ابھی استخارہ کرواتے ہیں.
میں جس پیشنٹ کے پاس, اس کا نام محمد آصف ہے, وہ 18 سال پہلے بالکل صحیح تھا, مسئلہ ہوا تو وہ اپنا وزن برداشت نہیں کر سکتا نا, تو اس کا کوئی چیک کر لیں کہ وہ کوئی معاملات ہیں یا اس کا کوئی علاج ہے تو وہ بتا دیں. محمد آصف نام ہے, اور والدہ کا نام زہرا.
جی بالکل شامل رہیے گا, استخارہ ہو رہا ہے, ابھی جواب انشاءاللہ الکریم آپ کو بتائیں گے اور وظیفہ بھی بتائیں گے. جی شاہ صاحب کیا فرمائیں گے, نور بھائی کی کال تھی, ذہنی الجھن کا شکار ہیں, تنہائی کی کہتے ہیں کہ اختیار کرنے کا دل چاہتا ہے, عجیب و غریب ان کی کیفیت رہتی ہے, اور کسی سے بات چیت کرنے کا ان کا دل نہیں کرتا, اس کا حل کیا؟
بسم اللہ الرحمن الرحیم. پہلے تو میں دعا گو ہوں ان کے لیے کہ اللہ تعالیٰ ان کو اس مرض سے نجات عطا فرمائے، مکمل صحت یابی عطا فرمائے۔ دیکھیں ہم سب کبھی نہ کبھی ہماری کیفیات تبدیل ہوتی رہتی ہیں، مختلف اس میں کہ کبھی اداسی کا معاملہ ہوتا ہے، کبھی بہت خوشی ہوتی ہے۔ تو اگر یہ وقتی طور پر ہے اب تو یہ انسان کے ساتھ یوں سمجھ لیں کہ منسلک ہے کہ کوئی ایسی خبر سن کر یا کبھی کوئی ایسا مرض ہو جاتا ہے یا طبیعت کے اندر بے چینی ہو جاتی ہے، اس میں پھر یہ ہوتا ہے کہ جناب جو ہے وہ کیفیت تبدیل ہوتی ہے۔ مگر اگر یہ کیفیت مستقل ہوتی رہے، اگر جب مستقل ہو تو پھر اس کا مطلب ہے کہ وہ اس کو اپنے اوپر طاری کر لیا ہے اس نے، یا کوئی ایسا مرض لاحق ہو گیا ہے۔ اس کی کئی وجوہات ہو سکتی ہیں، اور کئی مرتبہ ایسا ہوتا ہے کہ کوئی ایسی خبر سن لیتے ہیں یا کاروبار کا نقصان ہو جاتا ہے، یا کچھ ایسے دوست ہوتے ہیں جو یا تو دنیا سے چلے گئے یا پھر ان سے ان کی دوستی چھوٹ گئی یا کاروبار میں نقصان ہو گیا۔ ایک تو یہ سبب ہے، مگر یہ مستقل ہو جائے اگر تو پھر بعض اوقات ڈپریشن میں انسان مبتلا ہو جاتا ہے۔ اچھا اس کی توجہ نہیں ہوتی کہ میں ڈپریشن کا شکار ہو گیا ہوں۔ آج کل ڈپریشن کی گولیاں بھی بازار میں بہت عام ہیں۔ ایک ڈاکٹر صاحب سے ملاقات ہوئی تو وہ مجھے بتانے لگے کہ ڈپریشن جو ہے وہ بعض لوگ اب اس کو پیناڈول کی طرح ڈپریشن کی گولیاں کھا رہے ہیں۔ اچھا اس وقت جو ہے نیٹ پر، یوٹیوب پر بہت ساری چیزیں موجود ہیں، تو لوگ اس کو اپنا علاج یوٹیوب کے ذریعے یعنی یوٹیوب ڈاکٹر سے کر رہے ہوتے ہیں،
صحیح،
اور گوگل سے کر رہے ہوتے ہیں، اور اس میں سرچ کرتے ہیں اور پھر ٹیبلٹ لے لیتے ہیں۔ اب جناب وہ اگر ایسے ہی سارے لوگ ڈاکٹر بن جائیں تو پھر جو اتنی ساری تعلیم ہے ڈاکٹری کی، پھر تجربہ ہے، تو یہ تو پھر ایک طرف رہ جائے گا نا۔ تو ایسا نہ کریں، اپنی مرضی سے کچھ اب جو ہے وہ چیزیں استعمال نہ کریں۔ اور اگر یہ کیفیت مستقل رہتی ہے، انشاءاللہ اس کا روحانی علاج بھی بتاؤں گا کہ کیا علامات ہیں کہ جو آپ کو یہ معلوم ہو کہ آپ جو ہے ڈپریشن کا شکار ہیں۔ تو چار علامتیں ایسی ہیں کہ اس میں انسان انزائٹی ڈپریشن کا شکار ہو گیا ہے، سمجھ لیں آپ۔ اس ہو سکتا ہے کہ ان وجوہات کی وجہ سے وہ ان معاملات میں مبتلا ہے۔ پہلی بات کہ اداس اور افسردہ رہتا ہے ایسا شخص، اگر یہ اداسی مستقل ہے اور مایوسی کی سی کیفیت ہے، اور پھر دوسری بات جن چیزوں میں پہلے دلچسپی تھی اب وہ دلچسپی ختم ہو گئی، بڑی ہی توجہ سے وہ کام کر رہا تھا، اب وہ اس کا نہ دل چاہ رہا ہے کہ میں وہ کام کروں، اب دل اچاٹ ہو گیا ان کاموں سے۔ تیسری بات جسمانی تھکاوٹ اور کمزوری محسوس ہوتی ہے، ہر وقت جسم تھکا تھکا ہے، کام کرنے کو دل نہیں چاہ رہا، بات کرنے کو دل نہیں چاہ رہا، کسی گیدرنگ میں جو ہے وہ جانے کو دل نہیں چاہ رہا۔ اور چوتھی بات کہ روز مرہ کاموں کی طرف توجہ جو ہے وہ نہیں رہی اس کی۔ ایک اور بھی وجہ ہوتی ہے کہ جو ہے خود اعتمادی ختم ہو جاتی ہے، لوگوں کو کے سامنے اپنے آپ کو کمتر سمجھنا کہ یار بس یہ آلہ ہے، یار اس کے تو سارے کام ہو جاتے ہیں، یہ تو جو ہے وہ اس کے کم جو ہے فلاں فلاں معاملات ہیں، اس میں بھی یہ سکسیس ہو گیا، یہ کامیاب ہوئی، اور میں جو ہے بس میرا تو حال ایسے ہی ہے۔ اپنے آپ کو فضول اور ناکارہ اور ماضی کی باتوں پر، یار پہلے تو میں ایسا تھا، پہلے میرے پاس تو میرے معاملات ایسے تھے، یہ باتیں سوچ سوچ کر انسان جو ہے ڈپریشن کا شکار ہو جاتا ہے۔ ابھی کے اسلامی بھائی سے میں عیادت کرنے گیا تو میں نے ان کو مشورہ دیا کہ آپ پرانی باتوں کو بھول جائیں، اور آپ گیدرنگ میں جائیں، آپ مدنی قافلے میں بیٹھ جائیں، آپ درس کے اندر جائیں۔ تو ایک اور اسلامی بھائی سے انہی دنوں میں ملاقات ہوئی مدنی قافلے میں، تو اس نے بتایا کہ میری اہلیہ کا انتقال ہوگا، میں بالکل ڈپریشن کی کیفیت میں چلا گیا تھا سوچ سوچ کر۔ پھر میں نے یہ کہا کہ نہیں، میں نے اس اپنی کیفیت سے باہر آنا ہے،
صحیح،
اور میں نے درس دینا شروع کیا، بیان کرنا شروع کیا مدنی قافلے میں، اور دیگر نیک اعمال کے اندر میں نے جو ہے وہ حصہ لینا شروع کیا۔ تو جو ہے مجھے میرے نگرانوں نے کہا بھائی اس کی دوسری شادی کروا دے،
اللہ،
ورنہ یہ تو ہمارے پیچھے اتنی جو ہے وہ اس نے کوشش شروع کر دی ہے کہ ہم سے پوچھتا رہتا ہے وہ۔
یہ تو خیر خوش طبعی کی ہوگی ان کے ساتھ، ماشاءاللہ،
کیونکہ ان کا دیکھیں ان کے بچے بھی چھوٹے تھے، بہرحال ان کی شادی بھی ہو گئی، مگر دیکھیں وہ تنہائی اور اس پر تاریخ کرنا، جانے والی تو چلی گئی تھی جناب،
بالکل بجا۔
تو اب معاملہ یہ کہ یہ جو چیزیں ہیں نا، اگر ایسی چیزوں میں وہ مبتلا ہے نا، تنہائی میں، پرانی سوچوں میں، پرانی باتوں کو لے کر آپ اگر سوچتے رہیں گے نا تو آپ مزید اس میں الجھتے رہیں گے۔ تو یہ تنہائی جو ہے نا وہ اس کو چھوڑیں۔ اور جو میں نے باتیں بیان کی، اگر اس میں آپ میں سے کوئی مبتلا ہے تو اس نے یہ تمام کام ترک کرنے ہیں، گیدرنگ میں جانا ہے، دعوت اسلامی کے مدنی قافلے میں آپ سفر کرنے، یقین جانے۔
اچھا
میں مدنی قافلے میں، ابھی آپ کی بات کو میں کنٹینیو کر رہا ہوں کہ یہ مدنی قافلے کی بھی باہر، جب میں آیا ہوں نا تو میں نے اپنے مدنی قافلے کی کیفیت اور ابھی کیفیت میں بڑا فرق پایا ہے، وہاں یوں سمجھ لیں کہ وہ کہتے ہیں نا کہ جب میں مدنی قافلے سے آؤں گا تو دنیا کے معاملات گلے پڑ جائیں گے، ایسی بات ہے، वहाँ की नमाजों की कैफियत कुछ और थी, वहाँ के दर्स की कैफियत और थी। तीनों दिन मस्जिद में रहना, जमात से नमाज अदा करना, तहज्जुद इस्लामी भाइयों के साथ उठकर जो है वो सदाए मदीना लगाना, तो ये क्या हुआ, इन्वायरमेंट चेंज हुआ। तो डिप्रेशन का शिकार अपना इन्वायरमेंट चेंज करें, मदनी काफिला भी एक बेहतरीन जरिया है इन्वायरमेंट की तब्दीली का। मैं आपको रूहानी इलाज भी बताता हूँ। आप वजीफा पढ़ें, सुबह जो है फजर की दो सुन्नतें और जोहर और मगरिब और इशा के फर्जों की बाद वाली सुन्नतों में करना क्या है आपको कि इसमें आपने कुरान पाक की आखिरी छह सूरतें इस तरह पढ़नी है कि पहली रकत में सूरह फातिहा के बाद सूरह काफरून, सूरह नस्र और इसके बाद सूरह लाह पढ़नी है पहली रकत में, और दूसरी रकत के अंदर आपने जो है वो सूरह इखलास, सूरह फलक और सूरह नास, इस तरह ये आपने सुन्नतें जो फज्र की है उसमें इसी तरतीब से पहले तीन सूरतें पहली रकत में और बाद में तीन सूरतें, और हर सूरत के आगाज पर आपने बिस्मिल्लाहिर्रहमानिर्रहीम जरूर पढ़ना है। इंशाअल्लाह रहमान ये अमल आप करेंगे तो आपका डिप्रेशन और मायूसी खत्म हो जाएगी
माशाल्लाह। तो ये बताए गए तरीके कार के मुताबिक अमल कीजिएगा, और जो बात इरशाद फरमाई ना किबला शाह साहिब ने कि अपने आप को तन्हाई से निकलकर आप अच्छी सोहबत इख्तियार करें और अपने आप को मसरूफ कर लें अल्हम्दुलिल्लाह अज़्ज़ा वजल, ये आपकी जो मायूसी वाली कैफियत है ना भाई, ये इंशाअल्लाह करीम निकल आएंगे इससे। अच्छा, इस्तिखारों के जवाबात भी थे कुछ अज़रान भाई?
दो इस्तिखारे हैं, आबिद बिन कुलसुम का एक इस्तिखारा हमने किया, एक बता रहे थे घर में परेशानी है, घर में दिल नहीं लगता, मुख्तलिफ मसाइल हैं, इन का जो घर में दिल नहीं लगता और घर में जो परेशानियाँ हैं इससे नजात के लिए आपको एक वजीफा अर्ज कर देते हैं। इस्तिखारे में कोई अमलियात असरात का इशारा नहीं है, वक्ती तौर पर आजमाइश है, अल्लाह पाक आपको आपके घर की परेशानियां दूर फरमाए, रिस्क में बरकत दे। जब भी घर में आपका दाखिला हो ना, बाहर से आने के बाद जब घर में दाखिल होते हैं तो घर में आने के बाद आपने एक मरतबा पढ़ना है अस्सलामु अलैका अय्युहन्नबी सल्लल्लाहु तआला अलैहि वसल्लम, उसके बाद एक मरतबा सूरह इखलास पढ़ना है, इंशाअल्लाह सोजल आपके घर में बरकत भी आएगी, परेशानियां दूर होंगी और मसाइल आपके हल हो जाएंगे।
घर में दाखिल होते वक्त पहले सलाम करेंगे या ये अमल करेंगे?
जी जी, जब घर में दाखिल हो जाएंगे तो सलाम अर्ज करेंगे,
पहले सलाम करें,
सरकार अलैहिस्सलातु वस्सलाम की बारगाह में जी
सलाम करें,
सलाम अर्ज कर दें, फिर उसके बाद एक मरतबा सूरह इखलास पढ़ लें।
अच्छा, घर में दाखिल होते वक्त की दुआ भी पढ़ लें माशाल्लाह, सुन्नत की नियत से सीधा कदम भी घर के दरवाजे में दाखिल करें माशाल्लाह फायदा होगा।
इसी तरह मोहम्मद आसिफ भाई ने इस्तिखारा करवाया, बता रहे थे कि ये जो वजन जो था ना ये बर्दाश्त नहीं कर पा रहे, इतना ज्यादा वजन हो गया इनका ना, इस्तिखारे में अमलियात असरात तो नहीं आ रहे इनके साथ, बीमारी का इशारा आ रहा है, बीमारी से शिफा याबी के लिए इनको एक रूहानी इलाज अर्ज कर देते हैं। या हय्यू, ये अल्लाह पाक का एक नाम है, 1000 मरतबा पढ़कर ये अपने ऊपर दम कर लें या कोई दूसरा पढ़कर दम कर दें इनके ऊपर ना, 1000 मरतबा इंशाअल्लाह अज़्ज़ोजल शिफा हासिल
इंशाअल्लाह। बाकी ये कि आप रूहानी इलाज के स्टॉल से राबता भी कीजिएगा, तावीदात वगैरह भी हासिल कीजिए, अमीर सुन्नत दामत बकातुम अलिया की अल्हम्दुलिल्लाह तवज्जल तावीदात भी दिए जाते हैं कि जिसकी बरकत से बीमारियां दूर हो जाती हैं, परेशानियां दूर होती हैं और अल्हम्दुलिल्लाह रिस्क में बरकत भी रहती है, तो ये भी हासिल कीजिएगा, बिफ़ज़्लिही तआला फ़ायदा हासिल होगा। जी मज़ीद कॉल चलाइएगा।
मेरा नाम गुलरेख है, मैं पंजाब के शहर दीना से बात कर रहा हूँ। मेरी शादी को तकरीबन 6 साल हो गए हैं। सवाल अर्थ ये था कि हसूल औलाद के लिए कुछ वज़ाइफ़ और रूहानी इलाज इरशाद फरमा दीजिए और दुआ भी फरमाइए कि अल्लाह ताला मुझे औलाद नरीना से नवाजे
इंशाअल्लाह इंशाअल्लाह। नेक्स्ट कॉल।
मेरा नाम शकील अहमद और मेरी खाला को गुर्दों का मसला है, तो कोई रूहानी इलाज बताए।
सही, नेक्स्ट कॉल दीजिएगा।
अपने मामों का इस्तिखारा करवाना चाहता हूँ, उनका नाम कमर शहजाद और उनकी वालदा का नाम सलीमा बीबी है।
मुतलकन इन्होंने कहा चले आप चेक करें कि इनके साथ कोई रूहानी मसला, कोई अमलियात, कोई जादू बंदिश वगैरह तो नहीं है।
ठीक,
होता है ना सवाला जहन में उठ रहे होते हैं कि रूहानी हवाले से
वो बयान नहीं कर पाए क्या मसले,
चले आप वैसे ही इनका चेक कर लीजिएगा क्या मामला है। जी नेक्स्ट कॉल।
मेरी बेटी है, उसकी उम्र है 5 माह, जैनब जारा ना, उसको बाहर लेकर निकलेना तो उसको नजर लग जाती, उसका इस्तिखारा करना था, वो रोती बहुत ज्यादा है जी। जैनब जारा बिनत हाइमा बीबी जी,
जैनब नाम है, बच्ची को जब बाहर लेकर जाते हैं तो नजरे बद लग जाती है, इस्तिखारा कीजिएगा। शाह साहिब इस हवाले से फरमाइए कि हुसूल औलाद के लिए क्या वजीफा किया जाए।
अल्लाह इनको साहिब औलाद कर दे, नेक और साले औलाद आफियत वाली अता फरमाए। यहाँ जब भी औलाद के लिए दुआ करवाएं किसी से तो आफियत वाली और नेक औलाद की तमन्ना करें, उसके लिए दुआ कराएं।
जी
मैं वो वाकया बयान करूं कि एक शख्स था, वो बे औलाद था, तो उसने किसी से आकर पूछा कि हमें जो है ना मेरी कोई वजीफा इरशाद फरमाएं कि میں بھی صاحب اولاد ہو جاؤں. تو شخص نے کہا کہ آپ اللہ نے آپ کو مال دیا ہے تو آپ مکہ شریف جائیں اور مقام ابراہیم کے پیچھے جا کر آپ دعا مانگیں. آپ
نہیں,
اس نے مقام ابراہیم کے پیچھے جو ہے وہ دعا مانگی. وہ متبرک مقام ہے اور مکہ حرم شریف کے اندر جو مطاف ہے نا اس میں کئی مقامات, ویسے تو وہ ساری ہی سرزمین مکہ شریف کی وہ مبارک ہے اور اس میں خاص مقامات ہیں جہاں دعائیں قبول ہوتی ہیں. بہرحال اس شخص نے دعا کی, تو دعا کرنے کے بعد اب اس کے ہاں ایک بیٹا پیدا ہوا. اس نے بیٹے کی اب لاڈ پیار اور پرورش میں کمی کر دی. اب دیکھیں بعض اوقات والدین کی کوشش تو ہوتی ہے مگر پھر بھی والدین کی کوشش کے بعد بھی اولاد نیک نہیں بنتی. اولاد والد نے اپنی کوشش کی, ماں باپ نے مل کر کوشش کی. اب وہاں معاملہ یہ تھا کہ اس نے پرورش صحیح نہیں کی, لاڈ پیار دیا, روپیہ پیسہ دیا, اب بچہ بگڑتا گیا اور اتنا بگڑ گیا کہ جو ہے اوباش ہو گیا, آوارہ ہو گیا. اب باپ نے جو ہے وہ پیسے دینا بند کر دیا اس کو. اب پیسے جب بند ہوئے نا تو اب یہی بیٹا مکے میں جا کر مقام ابراہیم کے پیچھے جا کر باپ کے لیے دعا کر رہا ہے,
یا اللہ
اے اللہ میرے باپ کو ہلاک کر دے.
یعنی یہ وہی مقام تھا جب والد نے اپنے
بیٹے کے لیے دعا کی تھی اور اب بیٹا باپ کے لیے دعا کر رہا ہے کہ اللہ اس کو ہلاکت دے دے تاکہ اس نے جو میرا مال روکا ہوا ہے یہ مرے تو مجھے وراثت میں مال مل جائے. تو یہ کتنی عبرت انگیز بات ہے. تو عافیت والی جو ہے وہ دعا مانگی جائے اور عافیت والی جو ہے اولاد مانگی جائے, عافیت کا سوال کیا جائے اللہ تبارک و تعالیٰ سے. میں بے اولادی کے روحانی علاج بھی بتاتا ہوں. ہر نماز کے بعد 300 مرتبہ بسم اللہ الرحمن الرحیم پڑھ لیجئے, اس کا معمول بنائیے آپ, انشاءاللہ آپ اللہ تبارک و تعالیٰ آپ کی بے اولادی دور کر دے گا.
اچھا یہ دونوں نے پڑھنا ہے شاہ صاحب؟
جی اسلامی بہن اور اسلامی بھائی دونوں پڑھیں گے انشاءاللہ رحمان, تو ان کی یہاں خوشخبری ہوگی. اور یا اولو یہ 41 بار پڑھے انشاءاللہ رحمان, انشاءاللہ صاحب اولاد ہو جائیں گے اللہ کے حکم سے, اللہ کی رحمت سے. سورہ کوثر اگر جو ہے بے اولاد اگر پڑھے اس کو روزانہ, اس سورت کو روزانہ 500 مرتبہ
سبحان اللہ,
اور 3 ماہ تک پڑھے انشاءاللہ رحمان جو ہے وہ صاحب اولاد ہو جائے گا. اب ہے تو تھوڑا مشکل مگر دیکھیں لوگ کیا کیا جتن کرتے ہیں, عاملوں کے پاس دھکے کھاتے ہیں, پھر وہ اگر بکرے کی ڈیمانڈ کر دے اور دیگر چیزوں کی تو وہ بھی پوری کرتے ہیں, یا دنیا کمانے کے لوگ اپنے گھر بار کو چھوڑ کر بڑی کٹھن رائے جو ہے وہ اس سے گزرتے ہیں. تو ہمیں چاہیے کہ یہ کوئی مشکل نہیں ہے. سورہ کوثر قرآن پاک کی سب سے مختصر سورت ہے,
500 مرتبہ
پڑھنا ہے اور 3 ماہ تک پڑھنا ہے.
صحیح,
دیکھیں کچھ پانے کے لیے کچھ کرنا تو پڑے گا نا.
صحیح. اچھا اس میں یہ ارشاد فرمائیے گا کہ اب یہ جیسے آپ نے 3 وظیفے ارشاد فرمائے,
جی
اب تینوں ہی وظائف پڑھیں یا تینوں میں سے کوئی بھی ایک
کوئی بھی ایک وظیفہ آپ کر لیں اور تینوں کر لیں تو کیا بات ہے, سبحان اللہ.
صحیح بات ہے. اچھا تینوں میں سے کوئی بھی وظیفہ پڑھیں لیکن پڑھیں مستقل مزاجی پابندی کے ساتھ, اس میں ناغہ نہیں ہونا چاہیے.
دوائیوں دوائی کے ساتھ بھی ہوتا ہے نا, دوائی جو ہے وہ مستقل نہیں لی جائے گی تو شفا نہیں ملے گی.
صحیح,
وظیفہ پڑھنا بھی اور صحیح پڑھنا ہے, اور بعض اوقات اور بعض عادات ایسے ہیں کہ اتنے ہی پڑھنے آپ نے, ان میں برکتیں رکھی ہیں. لیکن نبی پاک علیہ الصلوۃ والسلام نے تسبیح فاطمہ عطا فرمائی,
اس کی بھی
اشارہ فرمایا نا کہ 33 مرتبہ یہ پڑھنا ہے, 33 مرتبہ یہ اور 34 مرتبہ یہ پڑھنا ہے. یہ عدد کیوں فرمائے؟ ورنہ تو آپ ارشاد فرما دیتے کہ بھائی سبحان اللہ پڑھیں آپ, الحمدللہ پڑھیں. یہ عدد میں جو ہے بڑی برکتیں ہیں جو احادیث میں یا جو اولیاء کرام سے وظائف ملتے ہیں, تو ان کی اوقات اور ان کے عادات یہ دونوں ہی برکت ہی ہوتے ہیں. آپ پڑھیں درست اور اسی مقررہ مقدار میں پڑھیں گے, پھر آپ دیکھیں کیسا انشاءاللہ آپ کے مسائل
انشاءاللہ ہوتے ہیں. استخاروں کے جوابات ارشاد فرمائیے.
یہ شکیل احمد بھائی کا استخارہ کیا ہے, بتا رہے تھے گردوں کا مسئلہ ہے, استخارہ کیا ہے, استخارے میں ان کے ساتھ کوئی مسئلہ نہیں آ رہا ہے, مطلب بیماری کا اشارہ ہے, کوئی جادو وغیرہ نہیں ہے. تو اس کے لیے ایک روحانی علاج عرض کر دیتا ہوں. سورہ علم نشرہ یہ 7 مرتبہ پڑھیں بسم اللہ شریف کے ساتھ, اور 7 مرتبہ پڑھ کر مریض کے اوپر دم کر دیا جائے, مریض خود پڑھ کر اپنے اوپر دم کر لے, تھوڑے سے پانی پہ دم کر کے پی بھی لیں تو انشاءاللہ عزوجل گردوں کے مسائل سے, گردوں کے درد سے, گردوں کی تکالیف سے نجات حاصل ہوگی. قمر شہزاد بھائی نے استخارہ کروایا تھا, نارملی کہ کوئی معاملات تو نہیں ہے, کوئی جادو وغیرہ تو نہیں ہے, استخارہ کیا, عملیات اثرات کا اشارہ, نظر بد کا اشارہ نہیں ہے, الحمدللہ آپ کا معاملہ کلیئر ہے. زینب زہرا بچی کا استخارہ کیا تھا, آخر میں ہم نے روتی بہت ہے نا گھر سے جب بھی باہر نکلتے ہیں,
نظر لگ جاتی ہے بچے کا, باہر لے کے جاتے ہیں تو نظر لگتی ہے.
ہاں ابھی جو استخارہ ہم نے کیا اس کے اندر نظر بد کا اشارہ نہیں آ رہا.
اچھا
ہاں اللہ کا شکر ہے, صحیح ہے معاملہ. پھر بھی یہ ہے کہ سورت الفلق اور سورت الناس صبح شام بچوں کے اوپر دم کر دیا جائے نا تو انشاءاللہ عزوجل یہ فائدہ مند ہوگا ان کے
فائدے مند. اچھا ایسا کوئی وظیفہ ہے, اب جیسے پتا ہے اب جا رہے ہیں دعوت میں, اب بچوں کو بھی لے کر جانا ہے,
جی
तो दावत में किसी भी तकरीब में बच्चों को भी साथ लेकर जाना है, तो जाने से पहले भाई ये वजीफा पढ़कर बच्चों पर अगर हम दम कर दें
जी जी
तो बच्चों को नजरे बद भी नहीं लगे, ऐसा कोई खास वजीफा कि बच्चों पर पढ़ने वाला हो
जी
जाने से पहले पढ़कर दम कर दिया जाए।
एक अल्लाह पाक के दो नाम है, या हाफिजु या हफीजु, या हाफिजु या हफीजु, ये 11-11 मरतबा पढ़े, यानी दोनों को एक साथ पढ़े, या हाफिजु या हफीजु, ये एक दफा हो गया, फिर या हाफिजु या हफीजु, फिर दो, 11 दफा पढ़कर बच्चों के ऊपर दम कर दिया जाए, अपने ऊपर भी कर ले बच्चों के ऊपर,
बच्चों पे भी दम कर ले, नजर भी नहीं लगेगी, बच्चे होते ना बाबा बिला वजह रोना शुरू कर देते हैं
ऐसे ही,
तो इंशाअल्लाह करीम फायदा हासिल होगा। जी मजीद कॉल चलाइए।
मैं मोहम्मद शफीक इंडोनेशिया से बात कर रहा हूँ। मेरा सवाल ये है कि आजकल जैसे आमलीन जो है वो जिन्नात वगैरह को जो है वो काबू में कर लेते हैं, तो क्या जिन्नात को काबू किया जा सकता है या नहीं, और जिन्नात को काबू करने के हवाले से भी अमल है तो इरशाद फरमा दीजिएगा, और क्या ये अमल किया जा सकता है और दुआ की भी अर्ज है।
सही, नेक्स्ट कॉल दीजिए।
मोहम्मद रेहान रजा मदनी कराची। हजूर की बारगाह में मदनी इल्तिजा है कि अमूमन हम मस्जिद में दर्द दे रहे होते हैं, बहुत सारे इस्लामी भाई इस तरीके से आते हैं कि तरह तरह की बीमारियों में मुब्तला होते हैं, कोई ब्लड प्रेशर के मर्ज में, कोई दीगर मामलात में मर्ज में मुब्तला होते हैं, तो हजूर की बारगाह में अर्ज ये है कि कैंसर के बारे में भी बताएं और इसके एहतियाती तदाबीर भी बताएं और कोई वजीफा भी अता फरमा दें ताकि उम्मत मुस्लिमा इससे मुस्तफिद हो सके।
पहले तो ये हजरत इशाद में जिन्नात को काबू करने का कोई अमल होता है, बाद अवकात लोगों के दिल में ख्वाहिश आती है कि मुझे कोई ऐसे अमलियात मिल जाएं कि मौकिल मेरे कब्जे में आ जाएं या फला जिन मेरे कब्जे में आ जाए, मैं अपने काम भी करवाता रहूं, दीगर जरूरियात भी पूरी होती रहे, ऐसा शौक
ये शौक अच्छा नहीं है ये।
अच्छा
और अगर उसने मुलाकात कर ली ना जिन ने आपसे, तो पहले आप अपने आप को संभाल पाएंगे या नहीं पाएंगे तो गौर करना है आपने। ख्वाहिश तो बहुत होती है, अगर उसकी झलक नजर आई तो बाज़ औक़ात जो है वो रात में जो है वो अंधेरे कमरे के अंदर फिर रहना मुश्किल होता है, लाइट जलाकर सोना पड़ता है बाज़ औक़ात, तो बस इस तरह की मतलब बहुत सारी चीजें काबू करने की हाजत है। हाँ
अच्छा,
मतलब को काबू करने का शौक जो है वो अच्छा नहीं है।
आपने फरमाया ना बहुत सारी चीजें काबू करना है,
मतलब अपने नफ्स अम्मारा को काबू में करें। अमीर अहले सुन्नत से ये सवाल किया गया, आपने फरमाया कि जिन्नात को काबू करने का वजीफा अभी तक तो मैंने नहीं किया, अमीर अहले सुन्नत फरमाते हैं
क्या
सही, और ना ही मैंने कभी किसी जिन को कैद किया आपने फरमाया। अगर मेरा नफ्स, आपने फरमाया आजी करते हो, अगर मेरा नफ्स मेरी कैद में आ जाए तो मुझ जैसा माहिर और बहादुर कोई नहीं है।
क्या बात,
तो अपने नफ्स को काबू में करें जिसने आज हम सबको परेशान कर रखा है। नफ्स के चक्कर में आकर इंसान जो है वो हराम की तमीज भूल गया है, हराम कमा रहा है जनाब और लोगों के हुकूक पामाल कर रहा है, ये सब नफ्स अम्मारा इंसान को तबाह कर रहा है और तरह तरह की ख्वाहिशात में उसको मुब्तला कर रखा है। उसके नफ्स को काबू करें ना जनाब। किसी ने कहा ना कि मगरमच्छ को मारा या शेर को मार दिया तो कोई कमाल नहीं किया, असल कमाल तो यह है कि तू अपने नफ्स को मारने में कामयाब हो गया।
सुभान,
तो जिन्नात काबू करने, अमीर रसूल फरमाते हैं हमारी लाइन नहीं है, मौक्कल और जिन्नात काबू करने के लिए बाज़ लोग बाबा जी के चक्करों में फंस जाते हैं, वो कहते हैं यार हमें, मैं तुम्हें एक जिन दे दूंगा, मौक्कल दे दूंगा, वो चक्कर लगाते रहते हैं, तो जिन विन तो काबू में आता नहीं है, वो खुद बाबा जी के काबू में चले जाते हैं जनाब, सब पैसे देते रहते हैं वो बाबा जी, वो आमिल जो बुरे हैं, अच्छे आमिलों की बात नहीं कर रहा मैं,
सही,
तो जो बुरे आमिल हैं वो जिनका जो है उन्हें आसरा देकर जो है वो अपना असीर बना लेते हैं। तो बहरहाल जो है इस तरह की ख्वाहिशात भी नहीं रखनी चाहिए। इमाम अहले सुन्नत ने फतावा रजिया में इब्ने अरबी रहमतुल्लाह अलैह का कौल नकल किया है कि अगर किसी के काबू में जिन आ जाए तो कम अज कम वो मुतकब्बिर और मगरूर हो जाता है।
तो ये नुकसान सामने,
ये आपने अक्सरियत के एतबार से फरमाया होगा,
सही,
क्योंकि अगर देखिए खुद गौर करें, ऐसे जो किसी का दोस्त बन जाए और उसके साथ खाता पीता रहे तो उसका पांव जमीन पर नहीं टिकता। जनाब ऐसे जो साहब के साथ जा रहे हैं, एसपी के साथ जा रहे हैं, डीएसपी के साथ जा रहे हैं, मेरी तो बड़ी टोर है जनाब
जी,
तो काम कराना मुझे बताओ, उसका पांव जमीन पर नहीं टिकता, और जिन काबू में अगर आ गया तो उसका हाल क्या होगा। और ऐसे लोग जो हैं वो फिर कहीं के रहते नहीं है, तो ऐसी ख्वाहिशात ना रखें, ना जिनसे मुलाकात का शौक रखें और ना जिनको काबू करने का शौक रखें,
और ऐसे अमलियात भी नहीं करने,
नहीं करने चाहिए।
वज़ाइफ
मैंने पहले अर्ज किया था कि
करने
इलाज जो है वो यूट्यूब पर ढूंढते हैं और जिन्नात की चीजें भी मौजूद हैं।
अच्छा। हाँ,
जिनको काबू करने जिन्नात के हवाले से बहुत सारी ऐसी चीजें मौजूद हैं कि वो दिखा रहे हैं जनाब ये जिन है, अब पता नहीं वो आर्टिफिशियल जीन है या ओरिजिनल जीन है, कैसे बनाए उसने, उसको देख रहे हैं आप। यकीन माने ये देखने देखने में कभी ख्वाब में जिन नजर आ गया ना, तो ऐसा ना हो कि सुबह उठना मुश्किल हो जाए।
अल्लाह पाक हम सबको शरीयत के शर से महफूज फरमाए। अच्छा शाह साहब, ये एक और इस्लामी भाई थे रेहान रजा मदनी, ये इनका सवाल ये था कि बहुत से लोग आते हैं अपनी बीमारियों का परेशानियों का बताते हैं, बिलखसूस इन्होंने कैंसर के हवाले से कहा था कि लोग इससे मुबतला है, दुआ का भी कहा था इन्होंने। तो मैं चाहूंगा सिर्फ इस हवाले से कोई वजीफा, अगर कोई अल्लाह न करे इस मर्ज में मुबतला हो तो क्या वजीफा पढ़े कि कैंसर जैसे मौसी मर्ज से महफूज रहा जा सके।
अल्लाह पाक हम सबको इससे महफूज फरमाए। आज जिस दौर से हम गुजर रहे हैं, इन्होंने ये भी सवाल किया था, तो कोई बता तो नहीं सकता कि फला चीज से ही जो है वो कैंसर हो जाएगा, ऑथेंटिक बात नहीं। कहते हैं लोग और बात चीजें डायग्नोज हो गई हैं कि ये चीज फला शख्स ने बहुत कसरत से इस्तेमाल की, मगर वो मालूम होने के बावजूद भी लोग उन चीजों में मुब्तला हैं। और फिर ये जो दौर जिस दौर से हम गुजर रहे हैं, मिलावट का दौर दौरा है बहुत ज्यादा। यानी इस वक्त अगर फूड कलर की हम बात करें तो फूड कलर बहुत महंगा है, मगर मुख्तलिफ खानों के अंदर मुख्तलिफ कलर डाले जा रहे हैं। अभी पता चला इंजीर जो है, इंजीर को फास्फोरस से धोकर उसको सफेद किया जा रहा है। अब बताएं इसके पेट में फास्फोरस जाएगा, इस तरह चमचम जो है उसके अंदर जो है वो रंग काट डाला जाता है। तो ऐसी बाजारी अशिया जो मियारी नहीं होती, ये चीजें बड़े ही नुकसान का सबब बनती हैं। रूहानी इलाज में बता रहा हूँ, आप सूरह मरियम पढ़ें, अव्वल आखिर 11 बार दुरूद इब्राहिम पढ़ें और पानी पर दम करें, और मरीज को अगर किसी को ये मर्ज हो गया, अल्लाह ताला महफूज फरमाए, तो उसको पिलाते रहें, और अगर वो पानी कम होता रहे तो दूसरा पानी मिलाते रहें। 40 दिन तक आप ये अमल करें, सूरह मरियम पढ़कर पानी पर दम करके 11 बार अव्वल आखिर दुरूद इब्राहिम पढ़कर, इंशाल्लाह ये पानी पीते रहेंगे, अल्लाह की रहमत से कैंसर का मर्ज दूर हो जाएगा। एक और वजीफा भी है कि ये आयत अला यालमु मन खलक वहुवल लतीफुल खबीर, ये 2022 मरतबा अव्वल आखिर दुरूद पाक पढ़कर कैंसर के मरीज पर दम किया जाए, इंशाल्लाह पानी पर भी दम करके उसे पिला सकते हैं। ये देखें आयत करीमा लिखी हुई है, इसकी आप पिक्चर बना लें मोबाइल से, अला यालमु मन खलक वहुवल लतीफुल खबीर, ये पढ़ेंगे आप पारा 29 सूरह मुल्क की जो है ये आयत है और 14वीं आयत है, इसको पढ़कर आप पानी पर दम करके इसको पिलाएंगे, इंशाअल्लाह रहमान ये मर्ज दूर हो जाएगा। और इस तरह कैंसर का मरीज 7 दिन तक रोजाना बावजू या रकीब हो 100 मरतबा पढ़े अव्वल आखिर दुरूद पाक, और ये पढ़कर मरीज पर कोई शख्स दम भी करे या खुद पढ़कर दम कर ले, या ऐसे मकाम पर अगर जख्म है तो कोई कपड़ा रखकर उस पर दम कर ले, या रकीब हो 7 दिन तक रोजाना 100 मरतबा अव्वल आखिर दुरूद पाक पढ़कर ये वजीफा पढ़ना है, दम करना है, अल्लाह ताला सेहत अता फरमाएगा और इस मर्ज से निजात अता फरमाएगा।
आमीन आमीन। ये वज़ाइफ भी माशाल्लाह आपको बता दिए गए, ये वज़ाइफ भी जारी रखिएगा, बिलखसूस कैंसर जैसे मौसी मर्ज के लिए बड़े जबरदस्त ये वज़ाइफ हैं। और मैं आपको एक मशवरा भी देता चलूँ कि अल्हम्दुलिल्लाह ज़वजल रूहानी इलाज के स्टॉल पर, रूहानी इलाज के बस्तों पर बाकायदा कैंसर के मरीजों का रूहानी इलाज भी किया जाता है, और बिफ़ज़्लिही तआला अल्लाह पाक की रहमत से कैंसर जैसे मरीज ठीक हो जाते हैं। हमने खुद अल्हम्दुलिल्लाह अज़्ज़वजल कई ऐसी बहारें देखी हैं, कई ऐसे वाकयात देखे हैं कि कैंसर के मरीज अल्हम्दुलिल्लाह अज़्ज़वजल ठीक हो गए। रूहानी इलाज के बस्तों पर प्लेटों का एक मखसूस अमल होता है, 40 दिन का ये कोर्स किया जाता है, तो ये भी करें। अल्हम्दुलिल्लाह अज़्ज़वजल अल्लाह के कलाम में, अल्लाह पाक के अस्माउल हुस्ना में, उसके सिफाती नामों में, उसके प्यारे नामों में ऐसी ऐसी तासीरें, ऐसी ऐसी बरकतें हैं कि अल्हम्दुलिल्लाह अज़्ज़वजल मरीज शिफायाब हो जाते हैं। तो रूहानी इलाज के बस्तों से भी राब्ता कीजिएगा, इंशाअल्लाह करीम फ़ायदा हासिल होगा। अच्छा आखिर में ये एक मैसेज मैं चाहूँगा कि इनका रूहानी इलाज आप इरशाद फरमा दीजिए, फिर दुआ की तरफ इंशाल्लाह बढ़ेंगे। ये शोभा रूहानी इलाज के ऑफिशियल फेसबुक पेज पर ये मैसेज आया है कि मेरा बेटा है और उसकी उम्र भी कम है, तो बच्चे के दिल में सुराख है, तो इसके लिए कोई ऐसा वजीफा इरशाद फरमा दें कि मेरा बेटा सेहत याब हो जाए। इन्होंने जामपुर बताए, वहाँ से इन्होंने ये मैसेज किया है।
अल्लाह पाक इस बच्चे को शिफा अता फरमाए और दिल का जो सुराख है वो अल्लाह इस वजीफे की बरकत से बेहतर कर दे। सुराख दिल में हो बच्चे के या सीने के कोई अमराज हो ना, इसके लिए 75 मरतबा ला इलाहा इल्लल्लाहु, ला इलाहा
اللہ لا الہ الا اللہ، یہ 75 مرتبہ پڑھ کر بچے کے اوپر دم کیجئے، انشاءاللہ عزوجل اس کی برکت سے دل کے جو بھی امراض ہوں گے وہ بھی، اور بالخصوص بچوں کے دل میں سوراخ کے حوالے سے ہمیں سنت نے بیمار عابد میں
دم جو کرنا ہے بچے پر یا دل کی جگہ پر،
دل کی جگہ پر،
دل کی جگہ پر،
بچے کے دل والی جگہ پر دم
کر لیں ماشاء اللہ. صحیح، روحانی لاج کے بستے سے اس کا ایک مخصوص تعویذ ہو جاتا ہے جو دل کی جگہ پر باندھنے کے لیے دیا جاتا ہے. اللہ نہ کرے کسی کے دل کے والو بند ہو چکے ہوں، دل میں سوراخ ہو، دل کے کسی بھی مرض میں مبتلا ہو، تو یہ اس کا الحمدللہ عزوجل خاص تعویذ ہوتا ہے، روحانی لاج کے بستوں سے آپ حاصل کر سکتے ہیں. میں چاہوں گا شاہ صاحب ان کے لیے بھی جنہوں نے میسج کیا ہے بچے کے دل میں سوراخ ہے، اور اس کے علاوہ اس وقت میرے سامنے کافی سارے یہ میسیجز آئے ہیں، وقت کی کمی کی وجہ سے ان کے میسیجز بھی شامل نہیں کیے جا سکے، ان کے لیے بھی اور ناظرین نے بھی کئی دعاؤں کے حوالے سے کالز کی ہیں، ان کے لیے بھی اور بالعموم سب کے لیے ہیں دعا.
الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین جز اللہ عنا محمد ما هو اہل.
آمین.
اے پروردگار، تیرے بندے پریشان حال، بیمار، بے روزگار، بے اولاد، انزائٹی، ڈپریشن کا شکار بندے مالک، اے اللہ تجھ سے ملتجی ہیں مولا تیرے بندے، نہ جانے کہاں کہاں ہمارے ساتھ دعا میں شریک ہوں گے مولا. کئی ایک نے میسیجز کیے ہیں، کئی کے نام ہم پڑھ نہیں سکے، سوالات شامل نہیں کر سکے. ندیم صاحب ٹینشن اور اپنے روزگار کی وجہ سے پریشان ہے، ابراہیم صاحب اپنے پر اثرات کی وجہ سے پریشان ہے، نور صاحب یہ اپنے والد کی مغفرت کے لیے دعا کروا رہے ہیں، گلریز صاحب اولاد کے لیے دعا گو ہیں، اور شکیل بھائی کی خالہ یہ گردوں کے مرض میں مبتلا ہیں، گلریز صاحب حصول اولاد چاہتے ہیں، ان کو حصول اولاد کے لیے انہوں نے دعا کے لیے کہا. مالک تو جانتا ہے، اے اللہ بے اولادوں کو نرینہ اولاد سے نواز دے، بے روزگاروں کو روزگار سے نواز دے، جو اے اللہ ڈپریشن کا اور مایوسی کا شکار ہیں کرم کر دے مولا، اپنا فضل کر دے، ان کی مایوسیاں دور کر دے، ان کے ٹینشن دور کر دے، ان کی بے سکونیاں دور کر دے مولا. جتنے بندے مولا کینسر میں، ٹی وی میں اور ڈینگی میں اور طرح طرح کے امراض میں، ایک بچہ بلال عبداللہ وہ کینسر کے مرض میں ہے، اللہ اس کو صحت اور شفا عطا فرما دے، اور ان موذی امراض سے ہم سب کو، ہماری آل و اولاد کو محفوظ فرما. اے الہ العالمین، نبی کریم صلی اللہ علیہ وسلم کے وسیلے سے ہم تیری بارگاہ میں دعا کرتے ہیں، اور جتنے حاضرین ہمارے ساتھ ہیں، ناظرین ساتھ ہیں، اے اللہ سب کی جائز حاجتوں پر رحمت کی نگاہ کر دے اے اللہ، اور دعائیں قبول فرما لے، حاجتیں پوری کر دے. آمین. بجاہ سید المرسلین صلی اللہ علیہ حبیبہ محمد و آلہ و اصحابہ و آل بیتہ اجمعین برحمتک یا ارحم.
صلوا على الحبيب صلى الله تعالى على محمد صلى الله تعالى عليه وآله وسلم.
عطا کر دے تو صحت یا خدا ہم پر کرم فرما.